नेपाल दर्पणमा साथी विष्णु विश्वकर्मासँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर्बल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
आगामी आर्थिक वर्षका लागि सातवटै प्रदेशको बजेट सार्वजनिक। एक नम्बर प्रदेशमा सबैभन्दा धेरै 36 अर्ब र चार नम्बरमा सबैभन्दा कम 24 अर्बको बजेट पेश।
सुर्खेत पार्टी कार्यालयमा प्रहरी प्रवेश गरेकोमा कांग्रेसको आपत्ति। सरकारको लोकतन्त्र प्रतिको प्रतिबद्धतामाथि प्रश्न उठेको भनाई। प्रधानमन्त्री कार्यालयमा नै प्रदर्शन गर्ने चेतावनी।
जनप्रतिनिधिहरू नै विद्युत चोरीमा संलग्न रहेको खुलासा। काभ्रे र सप्तरीका दुईजना वडाध्यक्ष विद्युत चोरी गर्दा पक्राउ।
भारतको उत्तर पूर्वी 3 राज्यमा वर्षा र बाढ़ी पहिरो। 11 जनाको ज्यान गयो। 70,000 विस्थापित।
र विश्वकप फुटबलमा आजको पहिलो खेलमा उरुग्वेद्वारा इजिप्ट पराजित। केही बेरमा मोरक्को र इरानले खेल्दै। स्पेन र पोर्चुगलको खेल पनि आजै।
सस्तो डाटा चमत्कार।
केटाहरू किन उफ्रेको रहेछ दिपेश?
अरे तिमीलाई थाहा छैन, नेपाल टेलिकमले हरेक हप्ताको 3 दिन शुक्रबार शनिबार आइतबार ह्याप्पी विकेन्ड प्याकमा अचम्मै सस्तो दरमा डाटा दिइरहेको छ नि त।
सस्तो भन्दा नि कति सस्तो?
मात्र 100 रुपियाँमा दैनिक 1 जीबीका दरले 3 दिनको लागि 3 जीबी डाटा पाइन्छ क्या?
ओहो, साँच्चै चमत्कार। 100 रुपियाँमा 3 जीबी म पनि कुदे। सस्तो डाटा चमत्कार शुक्रबार शनिबार आइतबार।
नेपाल टेलिकम, राष्ट्रको संचार।
पाखा नागेका ऋणीहरूलाई कर चुक्ता गर्ने सम्बन्धी राष्ट्रिय वाणिज्य ब्याङ्क केन्द्रीय कार्यालयको अत्यन्त जरुरी सूचना।
यस बैङ्कबाट विभिन्न शीर्षक अन्तर्गत ऋण लिई 2063 चैत मसान्त अगाडि भुक्तानी म्याद नागेका कर्जाहरू मध्ये ₹1 करोडसम्म कर्जा लिई हालसम्म पनि सामा तथा ब्याज बुझाउन बाँकी रहेका ऋणीहरूलाई यही 2075 असार मसान्तसम्ममा कर्जा चुक्ता गरेमा तिर्नुपर्ने बाँकी ब्याज रकममा विशेष छुट दिइने हुँदा आफूले कर्जा कारोबार गरेको यस बैङ्कको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी यो विशेष छुटको लाभ उठाउनु हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
साथै 2075 असार मसान्तसम्म पनि कर्जा चुक्ता नगर्ने ऋणीहरूको धितो लिलामी तथा अन्य कानूनी कारवाहीबाट बैंकको कर्जा रकम असुल गरिने बेहोरा समेत जानकारी गराइन्छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशिएर धेरै युवाको सपना कोमामा पुगेको भन्दै सरकारले त्यसलाई जीवित बनाउने दावी गर्नुभएको छ। काठमाडौँमा आज राष्ट्रिय युवा परिषदले आयोजना गरेको विज्ञान सूचना तथा प्रविधि राष्ट्रिय युवा सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देश बनाउने युवाको सपना सरकारले जीवित पार्ने दावी गर्नुभएको हो।
देब्रेपट्टि जो छ त्योभन्दा ठ्याक्कै दाहिनेपट्टि बसेको मान्छे पनि देश बनाउने हो। अर्थात् देश बनाउने मान्छे अर्को खोजेर हुँदैन, देश बनाउने मान्छे तपाईँ। देश बनाउने मान्छे जबसम्म म हुँ भन्ने ठान्नुहुन्न, तपाईँले नठानेसम्म देश बन्दैन। कोमामा गएका छन् सपनाहरू, त्यसलाई म जीवित बनाउन चाहन्छु र ती सपनाहरू जगाउन चाहन्छु। आत्मविश्वास कोमामा गएको छ, त्यो आत्मविश्वास जगाउन चाहन्छु, त्यसैले देश बनाउँछ।
देशको विकासप्रति प्रतिबद्ध बन्न पनि युवाहरूलाई प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ। युवाले चालेको विज्ञान र आविष्कारका योजनालाई सरकारले सहयोग गर्ने पनि प्रधानमन्त्री ओलीले बताउनुभयो।
नेपाली कांग्रेसले सुर्खेतको जिल्ला पार्टी कार्यालयमा प्रहरी प्रवेश गरेकोमा आपत्ति जनाएको छ। पञ्चायतकालमा समेत पार्टी कार्यालयमा प्रहरी प्रवेश नगरेको भन्दै कांग्रेसले आज विज्ञप्ति निकालेर कम्युनिष्ट सरकारले सरकारका पालामा पार्टी कार्यालयमा आक्रमण हुनुले सरकारको लोकतन्त्रप्रतिको विश्वासमा प्रश्न उठाएको छ। मूल्य वृद्धिको विरोधमा विद्यार्थीले गरेको प्रदर्शनका क्रममा प्रहरीले नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय सुर्खेतमा प्रवेश गरी लाठीचार्ज गरेको थियो। सरकारको यस्तै रवैया रहेमा विद्यार्थीले सिंहदरबारभित्र प्रवेश गरेर प्रधानमन्त्री कार्यालयमा नै धरना र प्रदर्शन गर्ने चेतावनी पनि कांग्रेसले दिएको छ।
यसैबीच नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरूण दलले युवा संवाद नागरिक सद्भाव कार्यक्रम सञ्चालन गर्ने भएको छ। तरूण दलले आफ्नो संगठनलाई थप मजबूत र सशक्त बनाउन असार महिनाभर विभिन्न अभियान सञ्चालन गर्न लागेको महासचिव भूपेन्द्रजङ साईले आज जानकारी दिनुभयो। आज बसेको तरूण दलको बैठकले असारको पहिलो हप्ता सरकारले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि, अदालतको अवहेलना, प्रेसमाथिको हस्तक्षेप विरूद्ध असारको पहिलो हप्ता देशभर कोर सभा गर्ने निर्णय पनि गरेको छ।
जनप्रतिनिधि नै बिजुली चोरीमा संलग्न हुँदै गरेको पाइएको छ। नेपाल विद्युत प्राधिकरणको टोलीले काभ्रेको मण्डन देउपुर नगरपालिका वडा नम्बर 7 का वडाध्यक्ष नारायण लम्साल र सप्तरीको तिरहुत गाउँपालिका वडा नम्बर 5 का वडाध्यक्ष रामानन्द चौधरीलाई बिजुली चोरी गर्दा गर्दै रंगेहाथ पक्राउ गरेको छ। मण्डन देउपुर नगरपालिका वडा नम्बर 7 का वडाध्यक्ष लम्सालले कुन्ता बेसीमा हुकिङ गरी कुखुरा फर्ममा विद्युत प्रयोग गरेको फेला परेको थियो। उनी 41,287 रुपियाँ जरिवाना तिरेर आजै छुटेका छन्। यसैगरी सप्तरीको तिरहुत गाउँपालिका 5 का वडाध्यक्ष रामानन्द चौधरीले पनि हुकिङ गरी घरमा विद्युत प्रयोग गरेको फेला परेको थियो। टोलीले वडाध्यक्ष सहित हुकिङ गर्ने 21 जनालाई पनि पक्राउ गरेको छ। वडाध्यक्ष चौधरी भने 15,000 जरिवाना तिरेपछि रिहा भएका छन्। गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जा मन्त्री वर्षमान पुन सहितको अस्ति बुधबार बसेको बैठकले विद्युत चोरीमा संलग्न जोसुकैलाई पनि पक्राउ गर्न भनेपछि विशेष सुरक्षा टोलीले विद्युत वितरण केन्द्रको अनुगमनमा खटेर अनुगमन गरिरहेको छ।
आज 7 वटै प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आफ्नो प्रदेशको बजेट सार्वजनिक गरेका छन्। प्रदेश 1 ले सबैभन्दा धेरै 35,93,00,000,000 रूपियाँको बजेट ल्याएको छ भने प्रदेश 7 ले सबैभन्दा थोरै 24,02,00,000,000 रूपियाँको बजेट ल्याएको छ। प्रदेश सरकारका बजेटमा सुरुङ मार्ग, विमानस्थल निर्माणदेखि शिक्षा, स्वास्थ्य, पर्यटन, कृषिलाई प्राथमिकतामा राखिएको छ। केन्द्र सरकारबाट पाउने अनुदान तथा आफैले उठाउने राजस्वलाई समावेश गरेर प्रदेश सरकारहरूले आय व्ययको विवरण पेश गरेका हुन्। उज्यालोका जिल्ला सहकर्मीहरूको सहयोगमा थप जानकारी मदन पौड्यालबाट।
प्रदेश 1 का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्गोले सार्वजनिक गर्नुभएको बजेटमा कृषि र भौतिक पूर्वाधार विकास मुख्य प्राथमिकतामा छ। कृषि करिडोर, औद्योगिक प्रदर्शनी केन्द्र स्थापना गर्न प्रदेश 1 ले बजेट छुट्याएको छ। नमूना बस्ती, सुकुम्बासीका लागि घर, नयाँ शहर निर्माणको सम्भाव्यता अध्ययन जस्ता कार्यक्रम बजेटमा समेटिएका छन्। विराटनगर रानी किमानथाङका सड़कलाई प्रदेश गौरवको आयोजनाका रूपमा सञ्चालन गर्ने तथा विराटनगर रानी धरान मेट्रो तथा मोनोरेल सञ्चालनको सम्भाव्यता अध्ययन गर्ने उल्लेख छ। त्यस्तै प्रदेश 2 ले जेठ 24 गते प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई नै मार्गदर्शन मानेर बजेट ल्याएको छ। आर्थिक मामिला मन्त्री विजय यादवले कृषिलाई मुख्य प्राथमिकता दिएर बजेट सार्वजनिक गर्नुभएको हो। प्रदेश 3 ले सार्वजनिक गरेको बजेटमा 2 वटा सुरुङ मार्ग, 1 जिल्ला 1 चिस्यान केन्द्र, 1 घर 1 रोजगार, 1 विद्यालय 1 नर्स कार्यक्रम प्राथमिकतामा राखेको छ। प्रदेश गौरवका आयोजनाका रूपमा पोष्ट बहादुर बोगटी भीमफेदी कुलेखानी सुरुङ मार्ग र नुवाकोट गणेश स्थान बेत्रावती सुरुङ मार्गको सम्भाव्यता अध्ययन तथा डीपीआर तयार गर्न आवश्यक बजेट छुट्याएर काम गर्ने आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले बताउनुभयो।
मुख्य गौरवको योजना एउटा सड़क छ, एउटा यो टनेल भीमफेदी काठमाडौँ छ, त्यो अघि मैले वाचन गर्दै पनि उल्लेख गरिसकेँ।
प्रदेश 3 ले मुख्यमन्त्री ग्रामीण सड़क कार्यक्रम सञ्चालन गर्ने भएको छ। त्यस्तै कालो सुन भैंसी नै हुन् भन्ने अभियान साथ भैंसी प्रवर्धन कार्यक्रम कृषिमा यान्त्रिकीकरण गर्ने लक्ष्य राखेको छ। त्यसै गरी प्रदेश 4 ले हरेक वर्ष 8% दरले प्रदेशको वार्षिक आय वृद्धि गर्ने र प्रति व्यक्ति आय 2,500 अमेरिकी डलर पुर्याउने, 5 वर्षभित्र गरिबी 7% झार्ने लक्ष्य राखेको छ। 300 गाउँलाई नमूना पर्यटकीय गाउँ बनाउने, 2 वर्षभित्र सबै गाउँमा बिजुली पुर्याउने, सड़क नपुगेका ठाउँमा सड़क र मोटरेबल पुल बनाउने गरी बजेट विनियोजन गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ,
आगामी 2 वर्षभित्र विद्युतको सुविधा नपुगेका सबै क्षेत्रमा बिजुली बत्ती उपलब्ध गराउने व्यवस्थाका लागि रु 38 करोड़ बजेट विनियोजन गरेको छु।
प्रदेश 5 ले सरकार जनताको बीचमा र जनता सरकारको साथमा नारा अघि सारेको छ। सिद्धबाबाको वैकल्पिक सड़क चरंगे झुम्सा सड़कका लागि 10 करोड़ बजेट विनियोजन भएको छ। केन्द्र सरकारले जस्तै सांसदले योजना छनौट गर्ने गरी निर्वाचन क्षेत्रमा बजेट विनियोजन गरेको छ। प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालय समेत सम्हाल्दै आउनुभएका मुख्यमन्त्री शंकर पोखरेलले बजेट सार्वजनिक गर्नुभयो।
आगामी आर्थिक वर्षका नीति कार्यक्रम आयोजनाको कार्यान्वयनका लागि कार्यान्वयन गर्न 28,09,03,00,000 विनियोजन गरेको छु। कुल विनियोजन मध्ये चालू खर्चतर्फ 11,46,59,02,000 अर्थात् कुल विनियोजनको 40.80% र पुँजीगत तर्फ 16,62,43,00,000 98,000 अर्थात कुल विनियोजनको 59.20% विनियोजन गरिएको छ। कुल विनियोजित रकममा संघीय सरकारबाट प्राप्त सशस्त्र अनुदान रु 1,67,03,00,000 समेत समावेश छ।
त्यस्तै कर्णाली प्रदेशले अहिले 52% रहेको गरिबीलाई 5 वर्षभित्र आधामा झार्ने लक्ष्य राखेको छ। कर्णाली रोजगार कार्यक्रम, वर्षमा 100 दिन रोजगारीको ग्यारेन्टी, सड़क विस्तार गर्न जनता सड़क आयोजना, कर्णालीका ओखर स्याउ, देश विदेश फिजाऊ, छोरी बुहारी प्राविधिक शिक्षा जस्ता कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ। त्यस्तै डोल्पा र हुम्ला जिल्लाका 70 वर्षमाथिका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई तोकिएको हवाई भाडामा 1,000 रूपियाँ अनुदान दिने भएको छ। अर्थमन्त्री प्रकाश ज्वाला,
आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न रु 28,28,28,28,000 विनियोजन गरेको छु।
र प्रदेश 7 ले 3 वर्षभित्र सम्पन्न हुने भौतिक पूर्वाधार विकासका कार्यक्रम सम्पन्न गर्न हरेक निर्वाचन क्षेत्रमा 2 करोड़ रूपियाँ छुट्याएको छ। कृषिमा प्राथमिकता दिएको प्रदेश 7 ले मुख्यमन्त्री कृषि कार्यक्रम, किसान कल सेन्टर, 1 घर 5 फलफूल बोट रोपण जस्ता कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश बस सेवा सञ्चालन गर्ने, बझाङ, अछाम र डोटीलाई समेटेर खप्तड़ बाहिरी रिङ रोड बनाउने बजेटमा उल्लेख छ। अर्थमन्त्री झपट बहादुर बोहरा,
भौतिक पूर्वाधारको दृष्टिले पछि परेको यो प्रदेश सड़क, खानेपानी, सिंचाइ, ऊर्जा, तटबन्धन आदि पूर्वाधार विकासको लागि यस बजेटमा रु 5,53,51,00,000 रुपियाँको बजेटको विनियोजन गरेको छु।
यसअघि प्रदेश सरकारले आफ्ना नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए, त्यही नीति तथा कार्यक्रमलाई टेकेर 7 प्रदेशहरूले बजेट ल्याएका हुन्।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
नमस्कार है, नमस्कार, सन्चै हुनुहुन्छ? ई, म त सिमेन्टको ब्लकको गाह्रो लाउने सिप पो सिक्दैछु। विदेशमा यसलाई मिसन भन्न रहेछन्। मेरो मामाको छोरा चाहिँ अर्को कुनामा फर्मा लगाउने काम सिक्दैछ। यहाँ सिकाउने सिप त विदेशमा गर्नुपर्ने कामसँग ठ्याक्कै मिल्छ अरे।
अझ गजब त, 1 महिनासम्म सिप सिक्न, खाना बस्न पैसै नलाग्ने, तालिम पछि विदेश जान सहयोग पनि पाइने। अब मेरै साथी त्यसै विदेश जाँदा काम गर्न नसकेर 1 महिनामै फर्कियो। विदेश जान लिएको ऋण कसरी तिर्ने हो भन्दा साह्रै चिन्तित छ। हामी त सिप सिकेर मात्र विदेश जाने।
विदेशमा काम गर्न जान इच्छुक व्यक्तिहरूले खाने बस्ने सुविधा सहित सित्तैमा मेसन वा सटरिङ कार्पेन्टर तालिम लिने अवसरका लागि सुरक्षित आप्रवासन परियोजनाको फोन नम्बर 9840252580 र 9840248034 बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म सम्पर्क गर्नुहोस्। हेटौडा सिमेन्ट उद्योगबाट उत्पादित उच्च गुणस्तरको ओपीसी शक्ति ब्रान्डको सिमेन्ट प्रयोग गरी ढुक्क हौं।
सम्पर्क हेटौडा सिमेन्ट उद्योग लिमिटेड हेटौडा, फोन नम्बर 0557-412-595। नेपाल बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना।
नेपाल बैंक लिमिटेडमा खाता खोली कारोबार गरिरहनु भएका ग्राहक महानुभावहरूले आफ्नो ग्राहक पहिचान विवरण केवाईसी 2075 असार मसान्त भित्र अध्यावधिक गरिसक्नु पर्ने भएकाले हालसम्म पनि उक्त विवरण अध्यावधिक नगरेको भएमा यही असार मसान्त भित्र आफ्नो खाता रहेको शाखा वा नजिकको शाखामा सम्पर्क गरी उक्त विवरण अध्यावधिक गर्न हुन अनुरोध गर्दछौ।
नेपाल बैंक लिमिटेड प्रधान कार्यालय।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले आगामी आर्थिक वर्षका लागि 7 वटै प्रदेशको बजेट सार्वजनिक, 1 नम्बर प्रदेशमा सबैभन्दा धेरै 36 अर्ब र 4 नम्बरमा सबैभन्दा कम 24 अर्बको बजेट पेश, सुर्खेत पार्टी कार्यालयमा प्रहरी प्रवेश गरेकोमा कांग्रेसको आपत्ति लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग। लोकसेवा आयोगको 68 वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाइएको छ। वार्षिकोत्सवका अवसरमा काठमाडौँको सभागृहमा भएको समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आयोगको प्रतिष्ठामा कहीँ कतैबाट आँच आउने काम नगर्न भन्दै आयोगका पदाधिकारीलाई ध्यान आकर्षण गराउनुभयो। उहाँले देशको स्थायी सरकारको रूपमा चिनिने, देशको प्रशासन र अरू क्षेत्रमा प्रतिभाशाली, दक्ष र योग्य मानव संसाधन प्रवेश गराउने जिम्मेवारी बोकेको लोकसेवा आयोगको काममा निष्पक्षता, पारदर्शिता र गुणस्तरीयता सधैँ कायम हुनुपर्नेमा पनि जोड़ दिनुभयो।
3,00,000 रुपियाँ घुस रकम सहित सेक्टर वन कार्यालय चन्द्रौटा कपिलवस्तुका सहायक वन अधिकृत ब्रह्मदेव महतो पक्राउ परेका छन्। सेवाग्राहीसँग घुस रकम मागिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बुटोलबाट खटिएको टोलीले महतोलाई 3,00,000 रुपियाँ घुससहित उनकै घरबाट पक्राउ गरेको हो।
यस्तै वैदेशिक रोजगार विभाग काठमाडौँ ताहाचलका गाडी चालक दामोदर रेग्मी 6,000 रुपियाँ घुससहित पक्राउ परेका छन्। सेवाग्राहीसँग घुस रकम माग गरिरहेको सूचनाको आधारमा अख्तियारको टोलीले 6,000 रुपियाँ घुस लिइसकेको अवस्थामा उनलाई कार्यालयबाट पक्राउ गरेको हो। पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिनुभयो।
निर्माण कार्यको उद्घाटन गर्ने क्रममा कास्कीको पोखरामा मेयरले डोजर चलाउँदा पत्रकार सहित 5 घाइते भएका छन्। पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जीसीले फिर्के खोलामा बन्ने पैदल मार्ग शुभारम्भ गर्ने क्रममा डोजर चलाउँदा भएको दुर्घटनामा पत्रकार सहित 5 घाइते भएका हुन्। कार्यक्रमका प्रमुख अतिथि रहेका जीसीले डोजर चलाएर निर्माण कार्य शुभारम्भ गर्ने क्रममा डोजर अनियन्त्रित भई नजिकैको रेलिङमा ठोक्किएको थियो। रेलिङको छेउमा फोटो खिच्न लागेका पत्रकारहरू र सर्वसाधारण त्यसपछि खोलामा खसेका हुन्। पर्खालमाथिको रेलिङमा आड लागेर बसेका उनीहरू डोजरको अघिल्लो खन्ने भाग घुमेर पर्खाल नै भत्काएपछि रेलिङसँगै भीरबाट खोलामा खसेका थिए।
सप्तरीको राजविराज नगरपालिका 15 एकजना गर्भवतीको हत्या भएको छ। राजविराज नगरपालिका 15 मुसहर्नियाकी 17 बेसनी कुमारी शाहको हत्या भएको हो। उनको हत्या गरी टोयलेटको रिङले छोपिएको अवस्थामा आज शव फेला परेको प्रहरी नायब उपरीक्षक भोवेश रिमालले जानकारी दिनुभयो। गर्भवती रहेकी बेसनी कुमारीको चार पाँच दिन अघि नै हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ। हत्या गरी फालिएको अवस्थामा शव कुहिएर दुर्गन्ध फैलिएपछि घटनाबारे खुलासा भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। मृतकका पति 35 सुज कुमार शाह 1.5 छोरी प्रतिमालाई लिएर बेपत्ता भएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रिमालले बताउनुभयो।
काठमाडौँ उपत्यका सहित देशभरिकै मौसम बदली भएर पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद वरूण पौडेलका अनुसार मनसुनी वायु र पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले गैरातीदेखि देशका धेरै ठाउँमा पानी परेको हो। यसकै प्रभावले आज देशभरिकै मौसम खुलेन र धेरै ठाउँमा पानी पर्यो। तर अझै पनि नियमित लामो झरीको सम्भावना भने नरहेको पौडेलले बताउनु भएको छ। नेपालमा भारत हुँदै मनसुन भित्रिने गर्छ, तर भारतमा पनि मनसुन कमजोर रहेकाले नेपालमा पनि अहिले मनसुन सक्रिय हुन नसकेको मौसमविद पौडेलको अनुमान छ। यो वर्ष 2 छिटो गरी जुन 8 मनसुन पूर्वी नेपालबाट प्रवेश गरे पनि अझै सक्रिय भने हुन सकेको छैन।
इस्लाम धर्मावलम्बीहरूले भोलि आफ्नो महान पर्व ईद उल फित्र मनाउँदैछन्। 1 चल्ने यो पर्वमा मुसलमानहरूले जेठ 3 रोजा अर्थात व्रत शुरू गरेका थिए। यसलाई रमजान पनि भनिन्छ। ईद उल फित्रलाई धूमधामसँग मनाउन इस्लाम धर्मावलम्बीहरूले सम्पूर्ण तयारी गरिसकेका छन्। पर्वको मुख्य दिन भोलि मुसलमानहरूले ईदगाहमा गएर सामूहिक रूपमा नमाज पढ्नुका साथै प्रार्थना गरेर एक आपसमा शुभकामना एवं खुशी साटासाट गर्दछन्।
आज 13 ज्येष्ठ नागरिक प्रति गरिने दुर्व्यवहार विरूद्धको विश्व चेतना दिवस। प्रत्येक वर्ष विश्वभर जुन 15 तारीकमा यो दिवस मनाउने गरिन्छ। नेपालमा पहिलोपल्ट 2007 सालमा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले यो दिवस मनाएको थियो। त्यसपछि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पनि यो दिवस मनाउँदै आएको छ।
दाङको देउखुरीमा टिप्परको ठक्करबाट एउटा चित्तल मरेको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका वडा नम्बर 7 पद्मेनी खोका नजिकै पूर्वपश्चिम राजमार्गमा नम्बर नखुलेको टिप्परले ठक्कर दिँदा चित्तल मरेको हो। चित्तल मारेर भाग्ने टिप्परको खोजी भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरूण कुमार सिंहले जानकारी दिनुभयो।
सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा विश्वकप विशेष र मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
मेहनत तपाईँको सही मार्गदर्शन हाम्रो
शिक्षक सेवा आयोग र लोक सेवा आयोगका तयारी कक्षाको लागि कीर्तिपुर भ्याली नै राम्रो।
नयाँ पाठ्यक्रममा आधारित भई प्रावि निमावि र माध्यमिक तहका नयाँ कक्षाहरू बिहान दिउँसो र बेलुका धमाधम सञ्चालन भइरहेका छन्।
हाम्रा विशेषताहरू
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिबाट कक्षा सञ्चालन गराइने,
दैनिक र साप्ताहिक परीक्षाको साथै आवश्यक पृष्ठपोषण प्रदान गरिने,
होस्टलको सुविधा,
डिजिटल एटेन्डेन्सी र डिजिटल कक्षाको व्यवस्था।
हामीलाई सेवा गर्ने मौका दिनुहोस्। तोकिएको समयमा तपाईँको सोचलाई हामी पूर्णता दिनेछौँ।
साथै हामी कहाँ शाखा अधिकृत नासु खरिदार र बैंकिङका नयाँ कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्।
सम्पर्क किर्तिपुर भ्याली इन्स्टिच्युट किर्तिपुर गेट छेउ नयाँ बजार किर्तिपुर। फोन 01-433-2509 433-2509 मोबाइल 98-49-421-216।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 01-4032-961-62, वेबसाइट drishtieye.org, अन्य शाखाहरू विश्वज्योतिमल जमल चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज पनि। दृष्टि आँखा केन्द्र
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
तपाईँ अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि, निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू:
वस्तुगत र विषयगत दुवै खण्डको पुरै कक्षा एक महिनामा सम्पन्न गरिने।
कक्षा शुरू हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमुना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमुना परीक्षा गराई फिडब्याक दिइने।
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने।
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने।
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक दुईजनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने।
होस्टलको पनि व्यवस्था छ।
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली, बागबजार, काठमाडौँ, नेपाल। सम्पर्क 01-42-46-024-42-9301।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। गुल्मीको इस्मा गाउँपालिकाले कक्षा 1-10 परीक्षा आफैले सञ्चालन गर्ने निर्णय गरेको छ। प्रावि, निमावि र मावि तहमा कक्षा 9 र 10 आन्तरिक परीक्षाको सबै व्यवस्थापन र सञ्चालन गाउँपालिकाले गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार पोखरेलले जानकारी दिनुभयो।
विदेशबाट फर्केका म्याग्दीको बास्कुनाका युवाले गाउँलाई फलफूल र दूधको गाउँ बनाउने अभियान शुरू गरेका छन्। धेरै वर्षसम्म विदेशमा बसेर गाउँ फर्किएका बेनी नगरपालिका 4 बास्कुनाका युवाहरूले गाउँलाई एफएम अर्थात फूड एण्ड मिल्क भिलेज बनाउने अभियान थालेका हुन्।
मेरो पनि भन्नु छ।
काभ्रे र सप्तरीमा बिजुली चोरीमा संलग्न दुईजना वडा अध्यक्ष पक्राउ भन्ने खबर उज्यालो अनलाइनमा पढेर रविन्द्र कुँवर लेख्नुहुन्छ। होइन, चुनावमा कस्ता जनप्रतिनिधि चुनिएछन्? गाउँघरमा विकास गर्लान् भन्ने सोचेको त कोही चोरीमा संलग्न, कोही रक्सी खाएर अफिस जाने, कोही केही न केही अपराधमा संलग्न। राम्रा जनप्रतिनिधि कहिले जन्मिने होलान्? गाउँ गाउँमा सिंहदरबार होइन, भ्रष्ट स्वार्थ लुट्ने सिंह जस्ता स्याल चाहिँ पसेका रहेछन्।
यसै सन्दर्भमा कपिल गेवाली ट्विटरमा लेख्नुहुन्छ, यस्ता अनैतिक काम गाउँ सहर जहाँ पनि देख्न पाइन्छ, खोजी गर्दै कारवाहीको दायरामा ल्याउनु पर्छ। ग्रामीण भेगमा अलि बढी मात्रामा यस्ता खालका चोरी देख्न पाइन्छ। अब चोरीको समाचार सुन्न भन्दा पनि कारवाही गरिएको सुन्न पाइयोस्।
कोमामा गएका सपनालाई जीवित बनाउँछु भन्ने प्रधानमन्त्रीको समाचार उज्यालो अनलाइनमा पढेर मर्किब बाबु नाम राखेका साथी लेख्नुहुन्छ, केपी ओलीले कोमामा पुगेका युवालाई फर्काउँछु भनेको समाचार सुनेर खुसी त लाग्यो, के गर्नु आशा लाग्ने नै रहेछ। यो कुरा उखान टुक्का जस्तै भाषणमा नै सीमित नहोस्, व्यवहारमा पनि चाँडै लागू गरियोस्।
कोरियामा कार्यरत कुशल पोखरेल विश्वकप फुटबलको प्रसंगमा लेख्नुहुन्छ, खेल जित्न टीमका पूरै खेलाड़ीको उत्तिकै हात रहेको हुन्छ, त्यसकारणले गर्दा व्यक्ति होइन समूह नै खेल मैदानमा उत्रने हुन्, त्यसैले कुनै व्यक्तिको समर्थन वा विवाद गर्नुभन्दा पनि पूरै टीमको खेल हेरेर कुन समूह ठिक भन्नु पर्ला कि।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01-5000-1092 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मदन पौड्याल र बिना नेउपाने। अब विदेशको खबर। भारतको उत्तर पूर्वी तीन राज्यमा चार दिन यतादेखि जारी भारी वर्षापछिको बाढ़ीमा परेर कम्तीमा पनि 11 जनाको ज्यान गएको छ। उत्तरी भारतीय राज्यहरू असम, त्रिपुरा, मणिपुरमा आएको वर्षा र बाढ़ी पहिरोले 11 जनाको ज्यान गएको र अरू थुप्रै बेपत्ता भएका भारतीय संचार माध्यमले जनाएका छन्। यी तीन राज्यमा गरेर 70,000 जना भन्दा धेरै विस्थापित भएका छन्। मणिपुर राज्यमा भारी वर्षापछिको बाढ़ी पहिरोका कारण राजधानी इम्फाल लगायत आसपासका जिल्लामा राज्य सरकारले सार्वजनिक विदा समेत दिएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। 18 वर्ष मुनिको ललित मेमोरियल फुटबल च्याम्पियनशीपमा आजका दुवै खेल बराबरीमा सकिएका छन्। इन्फा कम्प्लेक्स आद्दोबाटमा भएका हिमालयन शेर्पा र फ्रेण्डस क्लब तथा सुदूरपश्चिम र थ्री स्टार क्लब बीचको दुवै खेल गोलरहित बराबरीमा सकिएका हुन्।
विश्वकप विशेष 2018
जोसे गिमिनिजले 90 मिनटमा गरेको गोलको मद्दतमा उरुग्वेले विश्वकप फुटबलको आफ्नो पहिलो खेलमा आज इजिप्टलाई हराएको छ। समूह एकको उरुग्वेले इजिप्टलाई आज 1-0 हराएको हो। लुइस सुआरेजले गोल गर्ने चारवटा मौका खेर फालेका थिए भने यो खेलमा एडिसन काबानीले 25 यार्ड टाढाबाट हानेको प्रहार पोस्टमा लागेर फर्किएको थियो। 90 मिनटसम्म उरुग्वेलाई गोल गर्नबाट रोके पनि इजिप्टले 90 मिनटमा गोल खाएर पराजित भयो। इजिप्ट आजको खेलमा मुख्य स्ट्राइकर मोहम्मद सलाह बिना नै मैदान उत्रिएको थियो। इंग्लिस क्लब लिभरपुलबाट व्यावसायिक फुटबल खेल्दै आएका सलाह रियल म्याड्रिडसँगको च्याम्पियन्स लिगको फाइनलमा घाइते भएका थिए। इजिप्टका प्रशिक्षक हेक्टर कुपुरले झण्डै 1 महिना यता मैदान नउत्रिएका सलाह 100% फिट रहेको र आजको खेल खेल्ने बताएका थिए। तर पनि अन्तिममा सलाह बिना नै मैदान उत्रिएको इजिप्ट 1-0 पराजित भयो।
विश्वकप फुटबलको आजको दोस्रो खेलमा अहिले केही बेरमा समूह बी का मोरक्को र इरानले खेल्नेछन्। यो समूहमा युरोपका दुई पावर हाउस स्पेन र पोर्चुगल पनि छन्। त्यसैले दुवै टीम 3 अङ्क बटुल्ने लक्ष्यसहित मैदान उत्रिनेछन्। विश्वकप छनौट प्रतियोगितामा दुवै टीमले प्रभावशाली प्रदर्शन गरेका थिए। अफ्रिकी क्षेत्रको छनौट चरणमा 8 खेल खेलेको मोरक्कोले 1 गोल मात्र खाएको छ। एसियाली क्षेत्रको इरानले खेलेको 18 खेलमा जम्मा 5 गोल मात्र खाएको थियो।
यस्तै पोर्चुगल र स्पेन बीच विश्वकप फुटबलमा आज बेलुकी आज राति 12:15 प्रतिस्पर्धा हुँदैछ। पोर्चुगल युरोपेली च्याम्पियन हो भने स्पेनले सन् 2010 विश्वकप जितेको थियो। सबै प्रतियोगितामा गरेर यी दुई टीमले 35 पटक प्रतिस्पर्धा गरेका छन्, जसमा स्पेनले 16 पल्ट र पोर्चुगलले 6 पल्ट जितेको छ। स्पेन र पोर्चुगल फुटबलका पुराना प्रतिद्वन्दी भए पनि विश्वकपमा यी दुई यसअघि 1 पल्ट मात्रै खेलेका छन्। सन् 2010 विश्वकपको अन्तिम 16 स्पेनले पोर्चुगललाई 1-0 हराएको थियो। 2010 स्पेन विजेता पनि हो। स्पेनका नवनियुक्त प्रशिक्षक फर्नान्डो हिरोले राष्ट्रिय टीमबाट आज पहिलोपल्ट प्रशिक्षकको भूमिका निभाउँदैछन्। रियल मड्रिडमा नियुक्त हुनेबारे कुनै सल्लाह नै नगरेको भन्दै स्पेनले विश्वकप शुरू हुने अघिल्लो दिन अस्ति जुलेन लोपेटेगीलाई बर्खास्त गरेर पूर्व खेलाड़ी हिरोलाई प्रशिक्षक बनाएको हो।
र अफगानिस्तान आफ्नो ऐतिहासिक पहिलो टेस्ट क्रिकेटमा पराजित भएको छ। भारतसँगको एकमात्र टेस्ट क्रिकेटको दोस्रो दिन नै आज अफगानिस्तान 1 पाली र 262 रनले पराजित भएको हो। बेंगलोरमा घरेलु टोली भारतलाई आज दोस्रो दिन 474 रनमा अल आउट गरेपछि पहिलो पाली थालेको अफगानिस्तान 109 रनमा नै अल आउट भएको थियो। फलनमा परेको अफगानिस्तानलाई भारतले ब्याटिङकै निम्तो दिएपछि दोस्रो पालीमा पनि ऊ 103 रनमा अल आउट भयो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीबाट टेस्ट राष्ट्रको मान्यता पाएपछि अफगानिस्तानले पहिलो टेस्ट भारतसँग खेलेको हो।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
आगामी आर्थिक वर्षका लागि 7 प्रदेशको बजेट सार्वजनिक। 1 नम्बर प्रदेशमा सबैभन्दा धेरै 36 अर्ब र 4 नम्बरमा सबैभन्दा कम 24 अर्बको बजेट पेश।
सुर्खेत पार्टी कार्यालयमा प्रहरी प्रवेश गरेकोमा कांग्रेसको आपत्ति। सरकारको लोकतन्त्रप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठेको भनाई। प्रधानमन्त्री कार्यालयमा नै प्रदर्शन गर्ने चेतावनी।
जनप्रतिनिधिहरू नै विद्युत चोरीमा संलग्न रहेको खुलासा। काभ्रे र सप्तरीका 2 जना वडा अध्यक्ष विद्युत चोरी गर्दा पक्राउ।
भारतको उत्तर पूर्वी 3 राज्यमा वर्षा र बाढ़ी पहिरो। 11 जनाको ज्यान गयो 70,000 विस्थापित।
र विश्वकप फुटबलमा आजको पहिलो खेलमा उरुग्वेद्वारा इजिप्ट पराजित, केही बेरमा मोरक्को र इरानले खेल्दै स्पेन र पोर्चुगलको खेल पनि आजै।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी मनोज विष्टसँगै हामी विष्णु विश्वकर्मा र सुफल काफले पनि बिदा हुन्छौ। नमस्कार।